السلام علیکم ورحمۃ اللہ وبرکاتہ. انشاء اللہ تعالیٰ ایک دفعہ ہم اس سورت کا انٹروڈکشن دیکھ لیتے ہیں, اس کے بعد پھر انشاء اللہ تفسیر شروع کریں گے. سورت الحجرات مدنی سورت ہے, اور مدنی دور میں اس وقت نازل ہوئی جب عام الوفود تھا, 9 ہجری. اور سیرت میں آپ لوگ دیکھ چکے ہیں کہ 9 ہجری میں کس طرح سے ایک کے بعد ایک وفد آ رہا تھا. لوگ ایمان لانا چاہ رہے تھے, لوگ اسلام کے بارے میں آ کے پوچھتے تھے. ایک مدینہ میں ایک سوسائٹی آلریڈی اسٹیبلش ہو گئی تھی. تو ایسے وقت میں اللہ تعالیٰ نے احکامات دیے ہیں, معاشرتی احکامات جن کو ہم کہتے ہیں, کہ کس طرح ایک معاشرے میں رہنا ہے, آپ کے کیسے مینرز ہونے چاہیے. آپ کو ادب سکھایا ہے, یہ بھی سبحان اللہ اللہ تعالیٰ نے ہمیں خود سکھایا ہے کہ کس طرح سے آپس میں ایک دوسرے کے ساتھ ڈیل کرنا ہے, کس طرح اللہ اور رسول کا ادب ہے, کس طرح سے معاشرے میں رہنا ہے آپ کو. آپ کو پتہ ہے کہ علم ایک الگ چیز ہے اور ادب الگ چیز ہے. انسان علم بعد میں سیکھتا ہے, ادب پہلے سیکھتا ہے. ادب اس قدر ضروری ہے کہ ادب سمجھ لیں کہ کھانا ہے اور علم اس میں نمک ہے, ایسے سمجھ لیں. اگر ایک انسان نے ادب نہیں سیکھا تو وہ علم چاہے جتنا مرضی پڑھ لے, کتنی مرضی دفعہ قرآن ختم کر لے, ان کو دہرا لے, اس سے کوئی فائدہ نہیں ہوگا. عبد الرحمن بن قاسم جو تھے امام مالک کے شاگرد تھے, وہ کہتے ہیں کہ امام مالک سے میں نے 20 سال پڑھا ہے, 20 سال, اور ان 20 سالوں میں 18 سال میں نے ادب سیکھا ہے اور 2 سال علم لیا, اور 2 سال بھی اچھا ہوتا اگر میں ادب سیکھتا. اتنا زور دیا جاتا تھا ادب کے اوپر. آپ کی یعنی آپ کی مینرز, آپ کی کیریکٹر بلڈنگ, آپ کا اخلاق, یہ ہمارا دین ہمیں بتاتا ہے. امام احمد فرماتے ہیں کہ ایک اچھے اخلاق والا گناہگار, اس کے ساتھ میں رہنا زیادہ بہتر سمجھتا ہوں بجائے ایک بد اخلاق, بڑے زہد والے, بڑے نیک کہلانے والے آدمی کے. تو یہ یاد رکھیے کہ یہ اینڈ کی صورتوں میں سے ایک صورت ہے, مختصر صورت, اور یہیں سے قرآن پاک میں یہاں سے لے کے سورہ نازیات تک طوال مفصلات کہلاتی ہیں یہ صورتیں. یہ آپ صلی اللہ علیہ وسلم فجر میں پڑھا کرتے تھے, تو یہ صورتوں کا یعنی اب سمجھ لیں اینڈ کا ایک گروپ شروع ہو گیا. تو آپ بار بار اس میں دیکھیں گے ایک تکرار, یا ایہا الذین آمنو کی, یعنی ایمان والوں کو خطاب کیا گیا اس صورت میں. 18 آیتیں ہیں صرف, لیکن ان میں بھی 5 دفعہ یا ایہا الذین آمنو آیا. اسے آپ کو پتہ چلے گا کہ کتنے کوئی اہم احکامات ہیں جو ایمان والوں کو دیے جا رہے ہیں. اور آپ یہ دیکھیے پچھلی سورت جو تھی سورۃ الفتح, اس کا اینڈ ذرا نوٹ کریں آپ. کیا تھا اینڈ؟ اینڈ کی آیت کیا کہتی تھی؟ اللہ تعالیٰ نے وعدہ کیا ہے ایمان والوں سے اور صالح عمل کرنے والوں سے. کس چیز کا؟ مغفرت اور اجر عظیم کا, رائٹ. اچھا, پھر یہ سورت شروع ہوتی ہے یا ایہا الذین آمنو سے. یاد رکھیے جو یا ایہا الذین آمنو سے صورتیں شروع ہوتی ہیں نا, وہ مدنی دور کی بھی سمجھ لیں اینڈ کی صورتیں ہیں. تو یہ ایک نشانی آپ کو ایسے بتا رہے ہیں. تو اب یہاں پہ جب مغفرت اور اجر عظیم کا وعدہ دیا گیا, تو آپ دیکھ لیں سیم بات آیت نمبر 3 میں آ رہی ہے, لہم مغفرتوں و اجر عظیم. تو کیا پتا چلا آپ کو اس بات سے؟ کیا سمجھ آئی اس سے؟ یہ سمجھ آ رہی ہے کہ اگر واقعی مغفرت اور اجر عظیم چاہتے ہو نا, تو تمہیں کوالیفائی کرنا پڑے گا کہ تم مومن ہو واقعی, اور اس کوالیفیکیشن کے لیے تمہیں یہ ساری یہ اس کی ریکوائرمنٹس ہیں جو آیت 1 سے 3 تک ہیں. یہ ریکوائرمنٹ ہے ایک ایمان والا کہلانے کی. تو تم یہ ریکوائرمنٹس پوری کرو تب تم کوالیفائی ہوگے ایز اے بلیور, ایز اے مومن. ٹھیک ہے؟ تو یعنی یہ کام ہمیں کرنے پڑیں گے. اگر واقعی تم ایمان والے ہو نا, تو یہ کام کرو تب ہے تمہارے لیے اجر اور مغفرت. ठीक है। अच्छा, दूसरी बात यहाँ पे बड़ी समझने की है वो ये कि पांच दफ़ा इस सूरत में, मुख्तसर सी सूरत में, दो रकुआत में मुश्तमिल है, इसमें पांच दफ़ा तकवा की बात आई है। लेकिन मैं आपको ये बता रही हूं कि इस सूरत में आदाब सिखाए गए, एटिकेट्स, सोशल मैनर्स जो होते हैं वो सिखाए गए हैं, अखलाकियात सिखाई गई है। तो उसका फिर तकवा से क्या ताल्लुक हो गया? तकवा की बात इतनी दफा आ गई और सिखाए जा रहे हैं आदाब। मैं आपको बता रही हूं टॉपिक ये है, इसके गिर्द घूमती है सूरत, लेकिन तकवा की बात का फिर क्या ताल्लुक है? याद रखें, तकवा का डायरेक्ट ताल्लुक है हमारे बिहेवियर के साथ, हमारे आदाब के साथ, हमारे मैनरिज्म के साथ। हम समझते हैं ना तकवा क्या है, तकवा मीन्स के रोज़ा, नमाज, कुरान हम कितना पढ़ते हैं, हम कितने नेक हैं, हम कितने तहज्जुद गुजार हैं, ये तकवा है, ये समझते हैं ना? लेकिन अब मेरे ताल्लुकात कैसे हैं मेरे आसपास वालों के साथ, मेरे हस्बैंड के साथ, मेरे बच्चों के साथ, मेरे रिश्तेदारों के साथ, मेरे मसायों के साथ, मेरे ससुराल के साथ, मेरे इर्द गिर्द के लोगों के साथ, मेरे बिजनेस के वाले लोगों के साथ, जॉब वाले लोगों के साथ, जिस जगह मैं रहती हूँ वहाँ के लोगों के साथ, ये इसका दीन से क्या ताल्लुक है? इसका तो दीन से कोई वास्ता नहीं। दीन तो ये है जो मैं नमाज रोज़ा करती हूँ। अब मैं नमाज रोज़ा तो बहुत दिलजमी से कर रही हूँ, बड़े नवाफिल भी पढ़ती हूँ, बड़ा अल्लाह अल्लाह करती हूँ, लेकिन मेरी पर्सनैलिटी अगर ऐसी है कि मुझसे बात करते हुए लोग डरते हैं, अब नहीं उसको छेड़ो ना भाई, कहीं छेड़ी ना जाइए, तो फिर ईमान और तकवा का तो क्या मेरा हाल है? फिर ये इस सूरत से आपको पता चलेगा। और ये हम ये सूरत हमें हमारे गिरेबान में झांकने का दर्स देती है, क्योंकि इसमें हमारी यही बातें होंगी जो हमारी कम्युनिटी के आपस में जो ताल्लुकात हैं वो। आप शुरू में पहली आयात के अंदर आप देखेंगे कि ये बताया जा रहा है कि हमारा ताल्लुक हमारे दीन के साथ कैसा होना चाहिए, दीन के साथ हमारा रवैया क्या होना चाहिए, वो अदब सिखाया गया, ठीक है, अल्लाह रसूल के साथ, ठीक है। फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में और आपकी वफात के बाद भी हमारा उनके साथ क्या बिहेवियर होना चाहिए, कैसे हमने डील करना है, कोई खबर अगर हम तक पहुंचती है उसको कैसे आगे ट्रांसफर करना है, मुसलमानों को मुसलमानों के साथ कैसे इंटरेक्ट करना है, जब मुसलमान कोई गायब हो यानी हमारे सामने नहीं है तब हमारे ऊपर उसका क्या हक है। तो ये एक इज्तमाई जिंदगी, एक किस तरह से आपने रहना है इस दुनिया के अंदर वो सिखाया जा रहा है। देखिए इस्लाम सुभान अल्लाह किस किस एंगल से आपको चीज़ें सिखाता है, सिर्फ ये नहीं सिखाता नमाज ऐसे पढ़ लो, ऐसे ये कर लो, ये तस्बीह कर लो, वो जिक्र कर लो, ये नहीं सिर्फ सिखाता, आपको आपकी डेली लाइफ सिखाता है कैसे गुजारनी है, ठीक है। इतनी इतनी बारीकियां इस्लाम ने आपको बताई हैं जो कि शायद हमारे स्कूल कॉलेज भी नहीं हमें सिखाते हैं ये आदाब। तो देखते हैं सूरत को, जो मैं आपको बातें कुछ ऐसी बताऊंगी जो कि आपने नोट करनी है, वो आपको किसी तफसीर में नहीं मिलेंगी, ठीक है, इसलिए आप उनको कुछ वाकयात हैं वो तो तफसीरों में सब में आ जाते हैं, लेकिन कुछ बातें मैं आपको कहूंगी कि इनको खास तौर पे नोट कीजिए, वो आप अपनी नोटबुक में ज़रूर लिखा करें। सूरत का नाम जैसे सूरतुल हुजरात है, तो ये इसकी आयत नंबर 4 में लफ्ज़ अल हुजरात आया, हुजरे की जमा हुजरात, हुजरा क्या होता है, एक चार दीवारी से में घिरा हुआ एक मकान, उसमें सहन होता है और एक छत वाली इमारत होती है, उसको हुजरा कहते हैं, जिसको हम अपनी ही जुबान के अंदर क्वार्टर कहते हैं, क्वार्टर्स होते हैं ना, तो वो कहते हैं, वो विला नहीं है, कोई बड़ा आलीशान बंगला नहीं है, हुजरा जो होता है। चलिए जी शुरू करते हैं तफसीर आयत नंबर 1 से 10 तक। سب اللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم یا ایہا الذین آمنو اے لوگو جو ایمان لائے ہو ہاں بھئی ایمان والو تمہیں بشارت دی گئی پچھلی سورت کے اینڈ میں کہ اللہ نے تم سے وعدہ کیا مغفرت کا اور اجر عظیم کا اب ایمان والو تمہیں پکارا جا رہا ہے अगर आप कहते हैं कि हम ईमान वाले हैं तो फिर कान खोल के सुन लो ये बातें जो कही जा रही हैं यहाँ पे। और क्या बात है, इसका मतलब जब भी या अय्युहल्लज़ीन आमनू आए, तो इब्ने मसूद फरमाते हैं कि खूब तवज्जो से सुनो, इसलिए कि अब या तो अल्लाह ताला किसी बात का तुम्हें हुक्म दे देंगे जो तुम्हारे लिए खैर है, या किसी ऐसी बात से तुम्हें रोक दिया जाए जिस जाएगा जिसमें शर है तुम्हारे लिए। तो अल्लाह ताला ने फरमाया, ए ईमान वालों, ला तुकद्दीमू, ना तुम आगे बढ़ो। तो कद्दीमू किसे, कदम से आगे बढ़ना, किसी से आगे खुद को रखना। अब इसके ये एक ला तुकद्दीमू क्या है, फेले अमर है ना, इसके अंदर कोई चीज करने से मना किया जा रहा, ना आगे बढ़ो, मगर किस चीज में आगे ना बढ़ो। आगे तो बता दिया गया, बैना यदयिल्लाह व रसूली, बैना यदयिल्लाह व रसूलिही, ये तो बता दिया गया, अल्लाह से आगे ना बढ़ो और रसूल से आगे ना बढ़ो। किस चीज में आगे ना बढ़ो, फेल तो आ गया लेकिन ऑब्जेक्ट क्या है, किस चीज में आगे ना बढ़ो, ये यहां पे नहीं बताया गया, इसको ओपन एंडेड छोड़ दिया गया। क्यों, ये वाली बात है जो मैं आपको बताना जा रही हूं, जो मैं कह रही हूं नोट करें आप, क्योंकि ये आपको किसी तफसीर में नहीं मिलेगी। क्यों, आप मेरी बात समझ रहे हैं, मेरा क्वेश्चन कि क्यों ओपन एंडेड छोड़ा गया, बताया नहीं गया कि किस चीज में आगे ना बढ़ो, कदम बढ़ाने में किस चीज में ना आगे बढ़ो। इसमें कुरान खामोश है, और वजह क्या है, इसलिए कि कुरान हर जमाने के लिए और हर कम्युनिटी के लिए, 21वीं सदी के लिए भी और 1400 साल पहले के लोगों के लिए भी उसी तरह, यहां पे कुरान चाहता है कि आप खुद अपना कॉन्टेक्स्ट यहां पे ऐड करें। जो भी चीज, जो भी इशू, जो भी जिस चीज से भी आपका वास्ता है, उसको यहां पे आप रखें। मसलन किस चीज में आगे ना बढ़ो, बाज़ उलमा कहते हैं किसी भी फेल में या अमल में, किसी भी फेल में या अमल में, सॉरी कॉल में या अमल में आगे ना बढ़ो, कोई भी बात में, किसी भी अमल में, अल्लाह और उसके रसूल से आगे नहीं बढ़ना। यानी अल्लाह और उसके रसूल के अहकामात कुछ और हैं और हम कुछ और करने चल पड़े, तो ये क्या होगा, उनसे आगे बढ़ना। वो कुछ फरमा रहे हैं, हमारा दिल कुछ और कर रहा है, हमने अपने दिल को आगे रख लिया, उनका फैसला कोई और है हमारे बारे में और हमने फैसला कुछ और कर लिया। तो यानी उस जमाने की चीजों में भी, आज की मसलन में आप कहते हैं अपनी राय को आगे ना रखो, अपने दिल को आगे ना रखो कि मेरा दिल तो ये कर रहा है कि आज मैं सो ही रहूं और आज मैं फजर पे ना उठूं, तो अपना दिल आगे कर दिए ना अल्लाह के हुक्म के आगे। अल्लाह का हुक्म था कि नहीं, हय्या अलल फलाह, हय्या अलस सलाह, तो सलाह की तरफ अल्लाह बुला रहा है, और हम ये कह रहे हैं कि नहीं हमने सोना है, तो अपने दिल को आगे किया, अपनी ख्वाहिश को आगे ना करो। ख्वाहिश क्या है, इंसान की ख्वाहिशात तो लामतनाही है, कभी नहीं खत्म होने वाली, और ख्वाहिश इंसान को कहां तक ले जाती है, कहीं हराम, कहीं नाजायज, कहीं किसी से ज्यादती, कहीं, लेकिन तुम्हारी ख्वाहिश आगे नहीं आनी चाहिए, अल्लाह का हुक्म आगे होना चाहिए। रसूल की बात है और उनके आगे हम अपने इमाम की बात रख लें, नहीं जी हमारे इमाम तो ये कहते हैं, नहीं ला तो कद्दीमू, वहीं पे समझ जाओ, नहीं आगे नहीं बढ़ना, आगे नहीं बढ़ना, इमाम की बात को लेके रसूल की बात को पीछे नहीं करना, वरना तो आगे बढ़ा दिया इमाम को। कहीं मैं अपने दिल को आगे बढ़ा रही हूं, कहीं मैं अपने इमाम को आगे बढ़ा रही हूं, कहीं मैं अपनी अपनी ओपिनियन, मेरा ओपिनियन जी ये, मैं ये समझती हूं, तो किस चीज को आगे बढ़ाया, अपने दिमाग को, अपने इल्म को, اپنے ذہن کو کہ میں اللہ رسول سے زیادہ سمجھدار ہوں. پھر اور کیا چیز ہے سوچیں آپ, آج کے دور میں کیا چیز ہے جس کو ہم آگے بڑھاتے ہیں اللہ اور اس کے رسول سے؟ لوگ, لوگوں کی باتیں. لوگوں کو آگے نہ بڑھاؤ اللہ اور اس کے رسول سے مت. اس طرح سے تم ان کو آگے کر دو جو اللہ کی بات ہے اور اس کے رسول کی بات ہے اس سے. اور کیا ہے, ہمارے زمانے کے ٹرینڈز, آج کے فیشنز, آج کا مائنڈ سیٹ. اور آج ایک اور چیز ہے جس کو ہم بہت آگے بڑھاتے ہیں, اللہ رسول کی بات ایک ہوتی ہے, ہم کہتے ہیں نہیں سائنس تو یہ کہتی ہے. سائنٹیفک چیزوں کو سائنس تو کہتی ہے کہ وہ چیز کو بلیو کرو جو آپ دیکھ سکتے ہیں, سن سکتے ہیں, اس کو دلیل سے جان سکتے ہیں, تو ہم تو نہیں مانتے. اب آپ سائنس کو کیا اللہ اس سے آگے کر رہے ہو, اس کے رسول سے آگے کر رہے ہو؟ اسی طرح اپنے رسم و رواج, ہماری رسمیں تو یہ کہتی, ہمارے رواج تو یہ ہیں. اللہ رسول کی بات ہوتی ہے تو ہوتی رہے, ہمیں اس سے کیا. لا تقدم. پھر اپنی مجبوریاں, ہماری جی مجبوری ہے, ہم کیا کریں. اپنی ذات کو نہ آگے کرو, میں 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 یہ سمجھتی ہوں. اپنے ماں باپ, اپنے بیوی بچے, کیا کریں, بیوی بچوں کی بات ہے, کیا کریں, ماں باپ نے ایسے کہہ دیا. اپنی برادری, جو ایکشن بھی تم کر رہے ہو وہ اللہ اور اس کے رسول کی بات کے پیچھے ہونا چاہیے, آگے نہیں. ان سے پیچھے رہنا, لا تو قدیم, فارورڈ نہ جاؤ, پیچھے رہو. سمجھے, فالو کرنا ہے نا ہم نے ان کو. ہم کیا کہتے ہیں ایوری ڈے اپنی نمازوں میں, ہم کیا کہتے ہیں, اے دن صراط المستقیم. صراط مستقیم پہ آگے چلنے والے کون ہیں؟ انبیاء, صالحین, شہداء. اور ہم فالوور ہیں. فالوور تم فالوور ہی رہو. اگر تم ان سے آگے بڑھنے میں لگ گئے تم تو گمراہ ہو جاؤ گے. صراط مستقیم میں ہیں ہی وہ لوگ آگے آگے, تو ہمیں صراط مستقیم چاہیے, تو ان سے آگے نہیں ہم چل سکتے, ان کے پیچھے رہیں گے. ان چیزوں میں نہ گھسو جن سے انہوں نے منع کیا ہے گھسنے سے. ہم آج سوچتے ہیں کہ بھائی وہ تو 1400 سال پہلے کی باتیں ہیں, اس وقت ان کو کیا پتا تھا کہ ہمارے ایسے حالات ہیں. ہمیں آج زیادہ پتا ہے. اگر یہ کرو گے تو گمراہ ہو جاؤ گے. تمہاری چوائس کبھی اللہ اور اس کے رسول سے بہتر نہیں ہو سکتی. جو انہوں نے تمہارے لیے چوز کر لیا, جو لائف سٹائل تمہارے لیے چوز کیا نا, وہ کبھی تمہارے اپنے جو تم خود سوچتے ہو اس سے بہتر ہے. وہ یہ نہ سوچو کہ میرا جو میں جو سوچ رہی ہوں وہ بہتر ہے. ان کی باتیں تو پہلے زمانے کے لوگوں کے لیے تھی, ہمارے لیے نہیں ہے. تم جو اپنے لیے چوز کرتے ہو اس سے زیادہ بہتر ہے جو انہوں نے تمہارے لیے چوز کیا. اور سبمیشن ہوتی کیا ہے یہ بتائیں, کیا ہوتی ہے سبمیشن؟ ہم کہتے ہیں ہم اسلام لائے ہیں, ہم نے سبمٹ کر دیا. اسلام کیا ہے؟ سبمیشن ہے. سبمیشن اللہ رسول کے سامنے سبمٹ کر دو, ان کے پیچھے چلو. جب بھی کوئی کام کرنا ہو اس میں پہلے یہ پوچھو کہ اللہ کا حکم کیا ہے, رسول کا حکم کیا ہے. کوئی بھی فیصلہ کرنا ہو, آپ نے اپنے کریئر کا فیصلہ کرنا ہے, آپ نے شادی کا فیصلہ کرنا ہے, آپ نے کاروباری لین دین کا فیصلہ کرنا ہے نا, کوئی خوشی ہے, کوئی غم ہے, کوئی چیز ہے, کسی کام کو کرنے سے بھی پہلے ان کو دیکھو. ایون کوئی عبادت ہے, ایون عبادت, آپ ان سے آگے نہیں بڑھ سکتے. تین صحابہ کرام آئے تھے نبی کریم صلی اللہ علیہ وسلم کے گھر, عائشہ رضی اللہ تعالیٰ عنہ گھر پہ تھیں, آپ صلی اللہ علیہ وسلم گھر پہ نہیں تھے. تو انہوں نے پوچھا آ کے کہ ہمارے نبی کی عبادت کا ہمیں بتائیں, کیسی وہ عبادت کرتے. تو عائشہ رضی اللہ تعالیٰ عنہ نے بتایا. تو انہوں نے سوچا کہ آپ صلی اللہ علیہ وسلم تو اللہ کے نبی ہیں, ان کے لیے تو یہ ٹھیک ہے, لیکن ہم تو مطلب عام لوگ ہیں, ہمیں اس سے زیادہ کرنی چاہیے. ایک نے کہا میں کبھی شادی نہیں کروں گا, دوسرے نے کہا میں کبھی رات کو سوؤں گا ہی نہیں, ہمیشہ عبادت کرتا رہوں گا, تیسرے نے کہا میں ہمیشہ روزہ رکھوں گا, کبھی چھوڑوں گا ہی نہیں. آپ صلی اللہ علیہ وسلم واپس آئے تو عائشہ رضی اللہ تعالیٰ عنہ نے یہ بتایا، آپ نے اس کو ناپسند فرمایا، فرمایا میں نے شادی بھی کیا، میں رات کو سوتا بھی ہوں اور اٹھ کے عبادت بھی کرتا ہوں، میں روزہ رکھتا بھی ہوں اور نہیں بھی رکھتا ہوں. یعنی آپ صلی اللہ علیہ وسلم سے آگے نہیں بڑھ سکتے ہم، ایون عبادت میں نہیں آگے بڑھ سکتے، دین کے احکامات میں نہیں آگے بڑھ سکتے کہ نہیں انہوں نے تو اتنا کیا نا میں اس سے بھی آگے کر کے دکھاؤں. ان کو تو شاید اللہ تعالیٰ معاف کرے ہمارے، ہمیں ان کو تو شاید یہ بات پتہ نہیں تھی نا، ہمیں زیادہ پتہ چل گئی. لا تقدمو، اس کو آپ اپلائی کر لیں جہاں پہ بھی. اسی لیے میں نے کہا نا یہ اوپن اینڈڈ ہے، جہاں پہ بھی آپ اپلائی کر لیں کہ آپ چاہے اپنی رسم و رواج کو لے لیں، چاہے اپنی حال حلیوں کو لے لیں، چاہے اپنے حقوق و فرائض کو لے لیں، یا اپنی عبادات کو لے لیں، دین کے معاملات کو لے لیں، جہاں پہ بھی آپ دیکھیں آپ کو رہنمائی ملے گی اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم سے. قرآن و حدیث ہے نا، یہ قرآن و حدیث سے آپ کو رہنمائی ملے گی. پہلے قرآن و حدیث سے رہنمائی لیجیے، یہ نہیں کہ ہم آزاد ہیں، ہم آزاد نہیں ہیں. آزاد اس حد تک ہو سکتے ہیں کہ جہاں پہ ہماری اپنے بھی میں نے کیا کھانا ہے کیا نہیں کھانا، کیا پینا ہے کیا نہیں پینا، اس دائرے کے اندر رہتے ہوئے ہم آزاد ہیں کہ حلال میں سے ہم کیا چوز کر لیں، لیکن اس دائرے سے باہر نہیں ہم نکل سکتے. اگر ہم جانتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے کوئی بات فرمائی ہے اور پھر بھی ہم وہ کر رہے ہیں جس میں ہمارا دل کرتا ہے، تو ہم نے اس آیت میں جو اللہ کا حکم ہے اس کی نافرمانی کی ہے. یہ بات میں اس لیے کہہ رہی ہوں کہ یہاں پہ فرمایا ہے، دیکھیں بین یدی اللہ و رسولی، رسول کی بھی بات آئی ہے. جو لوگ کہتے ہیں ہم تو حدیث کو مانتے ہی نہیں، وہ آپ صلی اللہ علیہ وسلم نے فرمایا تم میں سے کوئی ایمان والا ہو ہی نہیں سکتا جب تک وہ اس کے تحت نہ آ جائے جو میں دے کر بھیجا گیا، جو مجھے دے کر بھیجا گیا اس کے انڈر آؤ، آگے نہیں. ہم یہ بھی نہیں کہہ سکتے یہ تو ہمارا کلچر ہے جی، ہمارے گھروں میں تو ایسا ہی ہوتا تھا، جیسا بھی ہوتا تھا، جب اللہ رسول کی بات آ گئی تو اب آگے تمہیں اس سے آگے بڑھنے کی ضرورت نہیں. ٹھیک ہے، یہ بات سمجھ آ رہی ہے؟ یہ بہت براڈ ہے یہ بات. اور اگر ہمیں آ کے کوئی کہے کہ جی قرآن کے اندر یہ بات ہے یا حدیث میں یہ بات ہے، اور ہمارے پاس اتنا نالج نہیں ہے، ہم کوئی سارا قرآن حدیث نہیں جانتے، تو اگر 1% بھی چانس ہے نا کہ وہ صحیح کہہ رہا ہے، 1% بھی چانس ہے، تو خاموش ہو جائیں فوراً. یہ نہ کر لو جی ہم نے تو کبھی یہ بات سنی نہیں، ہمارے تو کبھی نہیں کسی نے ایسے کیا، ہم تو نہیں یہ جانتے، یہ تو پتہ نہیں کہاں سے لے آئیں. نہیں، خاموش ہو جائیں، مت آگے سے یہ باتیں کریں. ٹھیک ہے، تو جب قرآن و سنت کے اوپر بات آ جائے تو اپنے اوپینینز کو روک لیں. قرآن و سنت جو ہے، اللہ رسول کی بات جو ہے، اس کو سیکنڈری نہ کرو کہ اپنی بات پہلے اور ان کی بات بعد میں. ایون اگر کوئی جھگڑے بھی ہو جائیں، ان میں اختلاف ہو جائے، قرآن و سنت سے جا کے دیکھیں ان کا کیا حال ہے. ہم اپنے آپ کو آج ایجوکیٹڈ بہت زیادہ سمجھتے ہیں نا، تو اس لیے ہم سوچتے ہیں کہ ہمارے علوم اوپر چلے گئے. اس چیز سے یہاں پہ منع کیا جا رہا ہے، اور دیکھیں اللہ اور اس کے رسول دونوں کو یہاں پہ برابر لایا گیا. ٹھیک ہے، دونوں کو برابر لایا گیا یہاں پہ. اور اس میں اچھا ایک اور بات بھی ہے کہ لا تقدمو کے اندر لٹرل میننگ بھی ہے، یعنی واقعی رسول اللہ صلی اللہ علیہ وسلم جب چل رہے ہوں تو ان سے آگے آگے نہ چلو، سمجھائی بات، ان سے آگے نہ چلو، یہ بھی ایک ادب کی بات ہے نا، ان سے پیچھے چلو. ہمیں یہ سکھایا گیا ہے کہ جب ہمارے ساتھ ہمارے بڑے ہوں تو ہم ان کے پیچھے چلیں، یعنی کہ ان سے آگے آگے بڑھ بڑھ کے چلنے شروع جائیں. اور دوسرا معنی تو میں نے آپ کو بتا دیا، ان ساری باتوں میں، بات میں، خواہشات میں، اپنی مرضیوں میں پیچھے رہو، ان کے ان کی بات سے آگے نہ بڑھو. وَاتَّقُوا اللَّهَ، اللہ سے ڈرو. तो देखें, जिसके अंदर तकवा होगा ना, जिसके अंदर खुदा खौफी होगी, वो अल्लाह रसूल की बात के आगे नहीं बढ़ेगा। इसलिए कि सिर्फ अल्लाह का डर ही ये करवा सकता है, वरना इंसान अपनी मर्जियों और अपनी ख्वाहिशात के हाथों मजबूर हो जाता है। तो वत्तकुल्ला, इन्नल्लाहा समीउन अलीम, बेशक अल्लाह ताला सुनने वाला है, जानने वाला। यहाँ पे समीउन अलीम क्यों आया? अल्लाह ताला सुनने वाला, यानी जो बातें भी तुम करोगे ना, तुम्हें अल्लाह का फैसला पसंद नहीं आ रहा, अल्लाह ने कोई हुक्म कुरान में दिया वो नहीं पसंद आ रहा, रसूल की कोई बात आई है तो तुम, ये कैसी बात है वैसे ना, अजीब सी बात है ये जो तुम बातें करते हो ना, अल्लाह को सब पता है। चाहे तुम मजलिसों में बैठ के करते हो, अल्लाह सुन रहा है, चाहे आपस में दो लोग कर रहे हैं, अल्लाह सुन रहा है। और कुछ बातें ऐसी भी होती हैं जिनकी कोई आवाज नहीं होती, वो कौन सी बातें होती हैं जो दिल ही दिल में आप करते हैं, दिल में ही कुछ बातें अपने आप से ही करते रहते हैं ना। अब ठीक है, जरूरत तो नहीं हुई बोलने की, लेकिन दिल में अपने आप को सोच रहे हैं, आए वैसे ये कैसी बात है ना, वैसे बड़ी अजीब बात है यार, ऐसे दिल मानता नहीं है इस बात पे, ये बातें क्या हो रही हैं अंदर ही अंदर, अंदर ही अंदर। तो अल्लाह ताला अलीम भी है, अल्लाह जानता है जो तुम्हारे अंदर ये चल रहा है ना, उसको भी अल्लाह जानता है। जो मुंह से बोलते हैं वो तो सुन नहीं रहा है, उनको भी जानता है जो तुम्हारे दिल के अंदर ख्यालात उठ रहे हैं। आजकल ये बड़े फिलोसोफर्स और साइंटिस्ट और फलाने, ये लोग आजकल बड़े इन चीजों के पीछे हैं, वो उनको बहुत बड़ा समझते हैं, इतना बड़ा समझते हैं कि जी उसने कह दिया ना तो बस ये बात तो ठीक ही होगी, चाहे अल्लाह रसूल की बात कुछ भी होती रहे। और बास चीजों में इतनी कराहत करते हैं, क्योंकि आज के जमानों के अंदर वो चीजें इतना उनका रिवाज नहीं है। अच्छा ये ऐसे, तो बड़ी कराहत से, बड़ी उससे, अच्छा उस जमाने के अंदर तो लौंडियां होती थी, कैसे उनके साथ ये इस तरह से था, अच्छा चार शादियां कर लेते थे, अच्छा ये था, ऐसी ऐसी बातें, अच्छा औरत की आधी कब आई है, औरत का इतना हिस्सा है विरासत, इतनी तरह की बदगुमानी। और हमने पहले पढ़ा है जो अल्लाह के बारे में बदगुमानी करता है, फिर उसके साथ क्या है, अल्लाह की नाराजगी कितनी ज्यादा है, और कैसे उसके अमल जाया हो जाते हैं। तो मत आगे बढ़ो, मत अपनी सोचों को बहुत ज्यादा ना समझो कि मैं कोई अकले कुल, मेरी अकल क्या है, पहले तो इंसान अपने आप को पूछे ना कि मैं क्या चीज हूं, और क्या है मेरी हैसियत, और क्या है मेरी अकल की हैसियत। जब अपने आप को पहचान लोगे ना, और अल्लाह की अजमत को जान लोगे, तो झुके बगैर चारा ही नहीं है, इंसान खुद ब खुद झुकता है। फिर ये जो बातें दिमाग में आती हैं ना, इस वजह से आती हैं कि हम अपने आप को बहुत बड़ी चीज समझते हैं, और अपने जैसे इंसानों को भी बहुत बड़ी चीज समझते हैं। ये फलां ने कह दिया, फलां किताबें मैंने पढ़ लिया, ये फलाने ने हो गया, और अल्लाह रसूल की बात क्या, वो पीछे है। इवन दीन के मामले में भी बाज लोग रसूल की बात को तो देखते ही नहीं, ये हमारे तो उन्होंने ऐसे कह दिया, हमारे तो पीर है उन्होंने ये कर दिया, हमारे तो बुजुर्ग है उन्होंने तो ये कह दिया, अल्लाह की रसूल की बात की ना कोई अहमियत नहीं है तुम्हारे नजदीक, इनकी बातों की बहुत अहमियत। तो सबकी अहमियतें, चाहे अपना आप है, अपना दिमाग, अपनी चीज, अपने ख्यालात, अपने, या कोई भी आपके इर्द गिर्द है, सब पीछे करो अगर तुम ईमान वाले हो तो, अल्लाह रसूल को आगे रखो। पूरा दीन का हमारा अदब इसमें सिखा दिया गया कि क्या तुम्हारा ताल्लुक होना चाहिए अल्लाह रसूल के साथ, अपनी बातों के बराबर ना समझो रसूल की बातों को। आज तो बराबर क्या, आज तो हदीस की कोई अहमियत ही नहीं समझते, बल्कि उसको मानना भी गवारा नहीं करते, और कहते हम अपने आप को ईमान वाले। ईमान की तो रिक्वायरमेंट ये है क्वालिफिकेशन एक ईमान वाले की, तुम्हारे पास है ये क्वालिफिकेशन? हम अपने आप को परखें क्या, हमने रखा है अल्लाह रसूल को आगे और सब हम पीछे हैं, और हमारी सब बातें उनके पीछे हैं, और ताबे हैं, अंडर हैं। एक आयत आती है सूरह निसा में, अगर उस आयत को हम समझ लें ना, बहुत सारी चीजों का हल हो जाए। अल्लाह ताला ने फरमाया फला व रब्बी का, अल्लाह ताला ने कसम खा के फरमाया तेरे रब की कसम, ला युमिनूना, ये नहीं हो सकते ईमान वाले, कब तक नहीं हो सकते, हत्ता युहक्किमू का फीमा शजरा बैनहुम, जब तक कि ये अपने आपस के तमाम इख्तलाफात में आपको हकम ना बना दें कि आप फैसला करेंगे हमारी जिंदगी के। जितने अब मैं आपसे किसी बात में इख्तलाफ करती हूं, अब हमारा फैसला कौन करेगा? अल्लाह के रसूल, उनकी बात से हम फैसला लें कि क्या हक है और क्या बातिल है, क्या सही है और क्या गलत। सुम्मा ला यजिदू फी अनफुसिहिम हरजन, फिर उससे भी टॉप ऑफ दैट एक बात है, फिर अपने दिलों में कोई तंगी भी महसूस ना करें, मिम्मा कदईता व युसल्लिमू तस्लीमा, जो आपने फैसला कर दिया ना उससे अपने दिल में तंगी भी ना आए कि हाय हाय। अब कभी कभी हम मान भी लेते ना, लेकिन दिल बड़े तंग होते, मान भी लिया वह कर भी रहे हैं, लेकिन दिल बस अंदर अंदर से ऐसे हम हो रही है। अच्छा, आप अपने बच्चे को कहते हैं पानी लेकर आओ, करके हम करके, और वो मुंह लटका के और पैर मारते हुए और जाएगा और पानी लेकर आएगा, क्या आपके लिए खुशी होगी इससे? क्या वो एक नेकी है जो उसने की? क्या ये अच्छा काम किया? वो जो उसने किया ना, वो भी गारत गया। ये जो दिल की तंगी होती है ना, होती तो अंदर ही अंदर है, इंसान किसी को बोले भी ना, लेकिन अल्लाह को पता है। अल्लाह ताला ने फरमाया इनके दिलों को भी अल्लाह जानता है, दिल में भी इनके कोई तंगी ना हो और ये सबमिट कर दें, तब जाके ये ईमान वाले हैं। ये है क्राइटेरिया। और हमें कितनी तंगियां होती हैं, कोई हमें बैकवर्ड ना समझ ले, कोई हमें पुराने ख्यालात का ना समझ ले, हम कैसे इस बात को मान ले? इतनी तंगी होती है, वो तंगी कोई देखे ना देखे अल्लाह ने नोट कर दी। ये बशारतें ऐसे ही नहीं मिल जाती, हम खुश होके बैठ जाए, मगफरत और अजर अज़ीम तो हमारे लिए, वो हम है ना ईमान और साले अमल करने वाले। ये इस पे उतर के पहले दिखाओ पूरे, ये स्टैंडर्ड्स हैं। फिर दूसरा या ये लजीना अमन, अब फिर हम जरा अलर्ट हो जाए, कोई बात आ रही है हमें बताने के लिए। या ये लजीना अमन ला तरफाऊ अस्वातकुम फौका सौतिन नबी, ना तुम बुलंद करो अपनी आवाजों को फौगा ऊपर सऊत नबी, नबी की आवाज के, नबी की आवाज से ऊपर अपनी आवाज को ना करो। क्या मतलब? कि जब नबी बात कर रहे हैं तो उस वक्त तुम आवाजों में इतने बुलंद ना हो जाओ, अपनी आवाज को इतना ऊंचा ना करो कि तुम्हारी आवाज उनसे ऊपर चली जाए। वला तजहरु लहू बिल कौल, और ना बुलंद करो उसके लिए बात करो, का जहरी बाद कुम लिबाद, जैसे बुलंद करना बाज का बाज के लिए। दोबारा एक बात वही आ गई, अंतहबिता आमालुकुम, के जाया हो जाएं तुम्हारे आमाल, वान तुम ला तशुरून, और तुम्हें पता भी ना चले। अल्लाहु अकबर। ईमान वालों, तुम अपनी आवाजों को नबी की आवाज से बुलंद ना करना। अच्छा, यहाँ पे पहले मैं आपको एक वाकया बता दूं, उसके बाद आके आपको ज्यादा भी समझ आ जाएगी इंशाल्लाह इस बात की, कि ये आमुल वफूद जब था तो उस वक्त कई वफद आ रहे थे आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में इस्लाम लाने के लिए, और आप सल्लल्लाहु अलैहि वसल्लम की आदत मुबारक ये थी कि जब कोई वफद आता था तो उन्हीं में से ना एक बंदे को उनका इमाम, नुमाइंदा या अमीर उनका बना देते थे। ठीक है, तो बनु तमीम जब आए आप सल्लल्लाहु अलैहि वसल्लम के पास, तो बुखारी में ये है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने मशवरा लिया कि भाई किसको इनमें से बनाया जाए। तो अबू बकर सिद्दीक रज़ियल्लाहु तआला अन्हु ने क़ाक़ा बिन ज़ुरारा उनका मशवरा दिया कि आप उनको बना दें। तो हज़रत उमर ने फरमाया कि नहीं, अक اقرأ بن حابس جو ہیں ان کو آپ اپوائنٹ کریں. تو یہ دو بنو تمیم کے لوگ تھے. اب جب ایسا ہوا تو ابو بکر صدیق نے فرمایا حضرت عمر سے کہ تم نے اقرا کا نام صرف میری مخالفت میں لیا, میں نے ایک نام دیا تم نے دوسرا دے دیا, صرف تم نے میرے ساتھ ضد میں یہ کیا. حضرت عمر نے فرمایا نہیں, میں نے یہ اس لیے نہیں کیا, میں نے تو خود ہی یہ دیا نام. اچھا اب اس کے اندر انہوں نے کہا نہیں تم بس اسی طرح کرتے ہو. اب وہ کہتے نہیں, اتنے میں نا ایک تکرار سی شروع ہو گئی, آوازیں اونچی ہونے لگی. تو اللہ تعالیٰ نے یہ آیت اتار دی سورۃ الحجرات میں کہ دیکھو نبی کے سامنے, حالانکہ وہ آپ صلی اللہ علیہ وسلم کے ساتھ نہیں بات کر رہے تھے, آپس میں بات کر رہے ہیں, لیکن ہمیں سکھایا جاتا ہے نا کہ جب کوئی بڑا ہو تو اس کے سامنے اس کی مجلس میں یہ بھی ایٹیکیٹس ہیں کہ آپ کی آواز اونچی نہیں ہونی چاہیے. تو آپس میں ان کا اختلاف ہوا, آپس میں وہ ایک بات کر رہے ہیں, بحث شروع ہو گئی اور اس میں آوازیں اونچی ہونے لگیں, اللہ تعالیٰ نے اس سے بھی منع فرما دیا کہ میرے نبی کی موجودگی میں آوازیں اونچی نہیں ہونی چاہیے. سبحان اللہ, اتنا ادب. اور دیکھیں ابوبکر صدیق اور حضرت عمر ان میں اختلاف ہوا, آوازیں اونچی ہوئیں, یہ صحابہ کی بات ہو رہی ہے. ایک تو بات ہمیں یہ پتہ چلتی ہے کہ صحابہ بھی انسان تھے, وہ بھی انسان ہے, اور انسانوں میں اختلاف رائے ہو جایا کرتا ہے, سب انسان سیم نہیں ہوتے, لیکن ایٹ دا سیم ٹائم وہ ہمارے لیے رول ماڈلز ہیں. تو ہمیں کیا اس میں پھر بات ان کی اس سے سیکھنے کو ملتی ہے. دیکھیں جب دو لوگ مل کے کام کر رہے ہوں, دو لوگ ساتھ ہوں, تو طبیعتیں الگ الگ ہو سکتی ہیں, اختلاف بھی ہو سکتا ہے, چاہے آپ کسی ادارے میں ہیں, کسی گروپ میں ہیں, کسی کمپنی میں ہیں, ہر جگہ ایسے ہو سکتا ہے. لیکن انہوں نے آپس میں کبھی کینہ نہیں رکھا تھا, دل میں باتیں نہیں رکھی تھیں کہ فلانے وقت میں دیکھا اس نے مجھے ایسے کہا تھا نا, میں تو اس کے ساتھ اب چل ہی نہیں سکتا, اب بس میرا نہیں اس کے ساتھ گزارا, اب کام سے ہی الگ ہو جانا, اختلاف کر کے بیٹھ جانا. کہیں آپ نے دیکھا ہو کہ حضرت عمر نے ایک اپنا فاروقی گروپ بنا لیا ہو اور ابوبکر صدیق رضی اللہ تعالیٰ نے ایک صدیقی گروپ بنا لیا ہو, ابھی ایسا دیکھا آپ نے تاریخ میں؟ اٹھا کے دیکھیں ان کی زندگیاں. اس مشن کی خاطر انہوں نے آپس کی جو اختلاف رائے ہے, اختلاف رائے ہوا اس کے بعد ویسے کہ ویسے ہی ہوگا, ایون دل میں بھی نہیں کینے رکھے, یہ تو چھوڑیں کہ گروپ بنائے کہ نہیں بنائے, دل میں بھی کینے نہیں رکھے کہ کینا پال پال کے, نہیں فلانے وقت میں مجھے بھولتا نہیں ہے, ویسے اس نے فلانے وقت میں ایسے کہا تھا, فلاں جگہ پہ یاد ہے وہاں پہ ہم ملے تھے اس نے ایسے کیا تھا. وہ تھوڑا ان کی تو کوئی ایسی بات نہیں, ساری ان کی جو یعنی ان کے اقوال یا انہوں نے جو حدیث روایت کی ہیں, یا کبھی تو کہیں کوئی بات آ سکتی تھی, کبھی بھی نہیں آئی, ایک دوسرے کی تعریف کی باتیں آئیں. اور اس سے بڑی کیا اس چیز کی دلیل ہو سکتی ہے کہ انہوں نے دل میں کینہ کبھی نہیں رکھا کہ ابوبکر صدیق رضی اللہ تعالیٰ انہوں نے اپنے بعد کس کو خلیفہ بنایا, حضرت عمر کا نام تجویز کیا. سوچیں وہ ایک دوسرے سے مقابلے بھی کرتے تھے نیکیوں کے اندر, ایک دوسرے سے آگے بڑھنے کی بھی کوشش کرتے تھے, لیکن دل میں ایسے نہیں حسد رکھتے تھے, وہ کیوں آگے چلا گیا, اس نے کیوں مجھے ایسے کہہ دیا, وہ تو کبھی مجھے, اب یہ بات وہ لے کے پال کے بیٹھ جاتے, یہ تو ہمیشہ ہی ایسے کرتے نا, بس اب اگلی دفعہ یہ کچھ کہے گا نا میں بھی دیکھنا ایسے کہوں گا, میری تو اس کے ساتھ چل ہی نہیں سکتی, میری بن ہی نہیں سکتی اس کے ساتھ, اب دوسرے کے ساتھ بیٹھنا ہی گوارا نہیں, اب ملتے ہیں تو ایک کا منہ ادھر اور ایک کا ادھر, اور اگر کہیں مل کے بیٹھ ہی گئے تو دل نے ایسے پھٹے ہوئے آپس میں. اگر ایسے ہوتا تو اب ابوبکر صدیق رضی اللہ عنہ کے دور میں کبھی حضرت عمر کچھ کھڑا کر دیتے مسئلہ, نہیں ایسا ہوا. تو یہ ہمیں سیکھنے کو ملتا ہے کہ دیکھیں اختلاف رائے میں کوئی حرج نہیں ہے, हो सकती है आपकी राय दूसरे से डिफरेंट, और इसके ऊपर कभी बहस भी हो सकती है, कोई कुछ कह रहा है आप कुछ कह रहे हैं, लेकिन उसके बाद फिर वैसे के वैसे ही हो गए। कहाँ नहीं इख्तलाफ राय होता, बहन भाइयों में हो जाता है, मियाँ बीवी में हो जाता है, माँ बेटी में हो जाता है, लेकिन जब आप दीन की खातिर जुड़े होते हैं ना तो दिल जुड़े होने चाहिए। ऐसे नहीं, अल्लाह ने उनकी कितनी प्यारी मिसाल दी है, देखें आप पिछली सूरत के एंड में देख चुके हैं कितनी खूबसूरत मिसाल है। वो कैसे हैं आपस में, रोहमा है, रोहमा उबैनहुम। और आज क्या है, एक राय के इख्तलाफ होने के बाद आपस में कट जाते हैं। ये तो हमें बहुत बड़ा सबक इससे मिलता है। अब ये देखें यहां पे कि अगर आवाज ऊंची होने पर सिर्फ ये फरमा दिया गया कि अगर तुम ऐसा करोगे तो फिर क्या होगा, अंतुम ला तशऊरून, अगर तुम इससे बाज ना आए तुम्हारे आमाल साया हो जाएंगे और तुम्हें पता भी नहीं चलेगा। देखिए कितनी बड़ी बात है ये कि तुम्हारे आमाल जाया हो जाएंगे, यानी आवाज ऊंची नहीं कर सकते तुम। और ये सोचे कि आवाज ऊंची करने पे इतनी अगर बड़ी बात है तो अपनी राय आप सल्लल्लाहु अलैहि वसल्लम की राय से भी ऊंची कर लेने में वो कितना बड़ा गुनाह होगा, अगर सिर्फ आवाज ऊंची करना भी अल्लाह ताला को गवारा नहीं कि तुम आवाज ऊंची करो। हम अपनी राय हदीस के ऊपर देते हैं, हदीस क्या है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का फरमान, डायरेक्ट उनकी बात, और उसमें लोग कह देते भाई उन्होंने तो ये फरमाया, हाँ तो फिर क्या हो गया, हदीस ही है ना, जैसे कि मुझे कोई परवाह ही नहीं। अपने ओपिनियन हदीस के ऊपर ठूसने लगते हैं कि मेरी तो ये, मैं तो ये समझती हूं। क्या तो फिर सोचें कि आवाज ऊंची करना भी अल्लाह ताला को गवारा नहीं है कि देखो मेरे नबी की आवाज के ऊपर आवाज ना ऊंची करना। और इससे पता चला रिस्पेक्ट सिर्फ ये नहीं होती कि इंसान कहता नहीं जी हम दिल में तो रिस्पेक्ट करते, दिल में करते रहो, लेकिन अल्लाह ताला आपको बता रहा है तुम्हारी आवाज भी ऊंची ना हो, यानी तुम्हारी आवाज में भी झलकनी चाहिए रिस्पेक्ट, पता चलना चाहिए कि तुम रिस्पेक्ट करते हो, तुम्हारी आवाज की टोन लो होनी चाहिए। देखिए ना ये अच्छा, अब आप देखिए ये दो जगह पे आ गया, एक जगह पहले आया कि आवाज ऊंची ना करो, फिर दूसरी जगह क्या आ गया कि बुलंद ना करो, जैसे बुलंद करते हो आपस में एक दूसरे के साथ। तो पहली दफा का माना क्या है कि जब उनसे बात करो तब आवाज अपनी तुम्हारी टोन लो होनी चाहिए, सिर्फ ये नहीं आवाज बुलंद करना तो बिल्कुल ही वो है, तुम्हारी टोन इज्जत वाली तकरीम वाली होनी चाहिए, पस्त होनी चाहिए। तो एक तो ये है, दूसरी वाली बात के अंदर कि आपस में जैसे तुम एक दूसरे से बात करते हो, इसका माना क्या है, यानी कि जब आप सल्लल्लाहु अलैहि वसल्लम मौजूद हैं तो उस वक्त उनकी मौजूदगी में भी एक तो ऊंची आवाज में ना बोलो, और इसका मतलब यह भी है कि जब तुम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से बात करो तो आम अंदाज में बात ना करो जैसे एक दूसरे से बात करते हो, जैसे तू एक दूसरे से यार तुम कैसे हो, ओए तुम कैसे हो, ओ फलां तू इधर आ, इस तरह से नहीं, ताजीम, समझ आई। और अगली इसमें नंबर थ्री पॉइंट क्या है कि जब आप सल्लल्लाहु अलैहि वसल्लम को मुखातिब करो तो आप सल्लल्लाहु अलैहि वसल्लम का नाम लेके मुखातिब ना करो, जैसे तुम आपस में एक दूसरे का नाम लेते हो, जैसे आप आपस में दोस्त है बाप एक दूसरे का नाम लेके एक दूसरे को पुकारते हैं ना, वैसे नहीं तुम कर सकते। अल्लाहु अकबर, यानी या मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ये नहीं कह सकते, बल्कि तुम्हें क्या कहना चाहिए, या रसूल अल्लाह, या हबीब अल्लाह, या नबी अल्लाह। आप इससे अंदाजा कीजिए कि अल्लाह ताला ने खुद अपने नबी को पूरे कुरान में, पूरे कुरान में आप चेक कर लें कहीं या मोहम्मद कह के नहीं पुकारा, ना چار جگہوں پہ قرآن پاک میں نبی کریم صلی اللہ علیہ وسلم کا نام آیا. میں نے آپ کو پچھلی دفعہ بتایا تھا, آپ پچھلی صورت میں ہم پڑھ بھی چکے محمد رسول اللہ. وہ سٹیٹمنٹس ہیں جس میں ظاہر ہے نام لینے میں, ظاہر ہے جب ضرورت ہوگی تو نام لیا جائے گا, نام لینے میں حرج نہیں ہے, مگر پکارتے وقت اللہ تعالیٰ نے جیسے دوسرے پیغمبروں کو پکارا, یا نوح, یا آدم, یا عیسیٰ, یا موسیٰ, یہ قرآن میں آپ پڑھتے ہیں اس طرح سے اللہ تعالیٰ نے ان کو پکارا, مگر قرآن میں یا محمد ہے ہی نہیں. جس کو اللہ نے اتنی عزت دی ہو, مجھے اور آپ کو ان کو کتنی عزت دینی چاہیے. مجھے پرسنلی مجھے, یہ میرا اپنا ہے اور میں کسی کا نہیں, یہ نہیں کہتے کہ کہیں سے میں نے پڑھا یا کچھ ہے, مجھے اچھا نہیں لگتا جب کوئی کہ حضرت محمد نے یہ کہا. نہیں, تم کیسے یہ کہتے ہو, تم اپنے ماں باپ کو ایسے کہتے ہو, کہتے ہو میری امی نے یہ کہا ہے. آپ کی امی کا جو بھی نام ہو کبھی نہیں آپ کہتی ہیں جی ہاجرہ نے یہ کہا ہے, فاطمہ نے یہ کہا, کبھی کہتے ہیں اس طرح میری امی جان نے, اگر فوت ہو گئے ہو تو میری امی اللہ بخشے ان کو, کتنا کچھ کر کے آپ کہتے ہیں. نبی کی کیا اتنی تعظیم نہیں؟ تو حضرت کہنے سے نہیں کوئی عزت ہو جاتی, اصل بات یہ ہے نبی علیہ الصلوۃ والسلام, نبی صلی اللہ علیہ وسلم درود بھیج کے ہم ساتھ ان کا نام لیا کریں, یہ ہے ان کی عزت. تو اللہ تعالیٰ نے یا ایھا النبی فرمایا, یا ایھا الرسول فرمایا, یا ایھا المدثر, یا ایھا المزمل, کتنے کتنے لاڈ کے نام اللہ نے لیے اپنے نبی کے. کیونکہ جب کسی کو ٹائٹل سے پکارا جاتا ہے نا تو یہ اس میں اس کی عزت ہوتی ہے. جیسے آپ کہیں گے کسی کا نام احمد ہے, آپ نے کہا احمد ادھر آؤ, اور آپ دوسری طرف کہیں ڈاکٹر صاحب آپ ادھر آئیے, کس میں زیادہ عزت ہے؟ ڈاکٹر صاحب نے یہ کہا ہے, یہاں آپ اس کا نام لے کے کہیں احمد نے یہ کہا, دونوں میں فرق ہے نا. تو اللہ تعالیٰ نے اپنے نبی کو کہیں پہ نام لے کے نہیں ایسے فرمایا. تو اس لیے جیسے ہم اپنے دوستوں کے ساتھ فرینک ہوتے ہیں, اپنے ان کے ساتھ اس طرح سے نبی کو نہیں کہو, چاہے وہ زندہ نہیں بھی ہیں, جب زندہ تھے تب بھی ان کو ایسے پکارنے کی اجازت نہیں تھی, جب وہ فوت ہو گئے ہیں تب بھی ایسے نہیں ہیں کہ ہم ان کو اس طرح سے ان کا نام لیں کہ جیسے ہم آپس میں کسی کا نام لے رہے ہیں, نہیں, تب بھی ہم ان کا نام تعظیم سے لیں, محبت سے لیں. ٹھیک ہے, اور اسی بات سے دلیل لیا علماء نے کہ جب آپ, اس آیت سے لیا دلیل کہ جب آپ صلی اللہ علیہ وسلم زندہ تھے اس وقت آپ صلی اللہ علیہ وسلم کے سامنے بلند آواز سے بولنا جائز نہیں تھا. اسی طرح جب آپ صلی اللہ علیہ وسلم اب فوت ہو چکے ہیں تو آپ کے روزہ مبارک پہ جانے کی بھی آداب ہے, پھر بھی ایسے چلو کہ قدموں کی ہاٹ نہ آئے, پھر بھی ایسے شور شرابے کرتے ہوئے اور تمہارا کیا حال ہے, تمہارا کیسے ہے, اچھا تم کون سے کنٹری سے ہو, اچھا اس طرح کی باتیں کرتے ہوئے نہیں, ادب کے ساتھ جاؤ ان کی وہاں پہ, ایسے ہی ہو کہ جیسے کہ آپ صلی اللہ علیہ وسلم زندہ ہوتے تو آپ کے پاس حاضر ہونا ہوتا تو تم کیسے جاتے, اس طرح تم ادب کا لحاظ کرو. وہ وہاں پہ الٹ ہو رہا ہوتا ہے, اس طرح تو ہم کسی آدمی کے پاس, زندہ کے پاس بھی نہیں, عام لوگوں کے پاس بھی اس طرح سے نہیں جاتے جیسے وہاں پہ جا رہے ہوتے, جیسے وہاں پہ ایک بھگدڑ مچی ہوئی ہے, دھکے پڑ رہے ہیں, ایک دوسرے کو کھینچ رہے ہیں اور کیسے اتنی تیز دوڑ رہے ہیں جیسے کوئی ریس لگی ہوئی ہے. کیا سماں ہم نے وہاں پہ باندھا ہوتا ہے, کیا ہمارے ایٹیکیٹس ہوتے ہیں وہاں پہ حاضری کے. تو اس وقت بھی جب وہاں پہ سلام بھی کرنا ہو تو بڑی تعظیم کے ساتھ سلام کرنا. اور اسی سے امام قرطبی نے اور اندلسی نے اور علامہ آلوسی نے لکھا ہے کہ اسی طرح جب آپ کسی عالم کے سامنے جاؤ تب بھی بلند آواز سے بولنا جائز نہیں, کیونکہ وہ فرماتے ہیں کہ جو علماء ہیں وہ انبیاء کے وارث ہیں, ہے نا, یہ تو حدیث ہے نا, علماء انبیاء کے وارث ہیں, تو علماء کے سامنے بھی پھر بلند آواز سے, خاص طور پہ جب کوئی عالم قرآن اور حدیث کا درس دے رہا ہو تب بولنا جائز نہیں ہے, تب تعظیم کرو. دیکھیں جیسے آپ صلی اللہ علیہ وسلم ہمارے سامنے کوئی بات فرما رہے ہوتے تو ہم کتنی تعظیم کرتے, اب آپ صلی اللہ علیہ وسلم زندہ نہیں ہیں لیکن آپ کی حدیث تو ویسے کی ویسی نا, اگر کوئی پڑھ کے سنا رہا ہے تو ہم ادب کے ساتھ بیٹھے, ہم اس چیز کو عزت دیں, کہ آپ صلی اللہ علیہ وسلم کا فرمان آ گیا ہے اور ہم اس وقت توجہ سے سنیں، ہم باتیں نہ شروع کر دیں اور نہ ہی اپنے فون پہ شروع کر دیں کہ ادھر ادھر فون بول رہے تھے، کہ مجھے اور آپ کو تو اتنا برا لگتا ہے کہ ہم بول رہے ہیں اور ہمارا بچہ فون پہ ہے. کہتے میری بات سنو، وہ کہتا سن بھی رہا ہوں لیکن میں ساتھ ساتھ فون پہ بھی ہوں، فون پہ بھی کھیل رہا ہے وہ کچھ. ہمیں کتنا غصہ آتا ہے اور اللہ کی رسول کی بات کہی جا رہی ہو اور ہم فونوں پہ لگے رہیں، یہ کیسی بات ہے؟ ادھر قرآن پڑھا جا رہا ہے، ایک ادھر حدیث بیان ہو رہی ہے، چاہے لائیو مجلس ہے چاہے یہ ہماری کلاس ہو رہی ہے، ہم فونوں پہ ٹیکسٹوں پہ ٹیکسٹ لگے ہوئے ہیں. ہمیں اور چیزیں ہیں جو زیادہ ہیں. تو یہ بھی ایک بے ادبی کا طریقہ ہے، اس میں ادب نہیں ہے اور یہ اللہ دیکھ رہا ہے. تو اس میں ہمیں کتنے بڑے ادب سکھایا گیا کہ دیکھو اونچی آواز سے بات نہ کرنا، دیکھو تمہاری آواز بلند نہیں ہونی چاہیے، ٹون کو اپنی لو کرو ان کے سامنے. اور دیکھیں ہمیں ہمارا دین نہ صرف یہ کہ رسول کی تعظیم سکھاتا ہے بلکہ والدین کے ادب کی بات میں بھی یہی آتا ہے نا کہ اوف تک نہ کہو. یعنی بولنے میں جب انسان بولتا ہے نا، ہم کہتے ہیں نا جی عزت تو دل میں ہوتی ہے، ہمیں بس عزت ہے نا، چاہے ہم الٹی سیدھی چیزیں منہ سے بول رہے ہیں، ایسی بات نہیں. بولنے میں انسان کا پتہ چلتا ہے کہ اس کو کتنی دوسرے کی عزت کا لحاظ ہے، اس یہ کتنا ادب کرتا ہے دوسرے کا. تو والدین کے ساتھ بھی یہ کہا گیا کہ والدین کے سامنے اپنے کندھوں کو جھکا دو، اب اف تک کا کلمہ نہ کہو، یعنی ذرا بھی ناگواری نہ شو کرو. ہماری شریعت ہمیں بتاتی ہے کہ ہر بڑے، ہر بزرگ، ہر استاد، ہر علم والے، قرآن والے، ان کا ادب کرو، حتیٰ کہ ان کے ساتھ کیسے بات کرنی ہے وہ بھی مینر سکھا دی، ٹون بھی سکھا دی. حدیث میں آتا ہے اللہ کی تعظیم کی ایک نشانی ہے، اللہ تعالیٰ کی تعظیم ہے یہ، اس کی ایک نشانی ہے کہ کسی سفید بالوں والے بزرگ مسلمان کی تعظیم کی جائے. سوچے کہ کوئی بوڑھا ہے اس کی تعظیم کرنا، ایسے اللہ کی تعظیم کرنا. اور اسی طرح بتایا گیا حدیث میں کہ حامل قرآن کی تعظیم اور مسلمان حکمران کی تعظیم جو اسلام کے مطابق فیصلے کرتا ہو، خاص طور پہ آپ صلی اللہ علیہ وسلم نے ان کی تعظیم کا حکم دیا. اور ہم تو خیر ماشاءاللہ قرآن والوں کی تو اتنی تعظیم کرتے ہیں کہ جب ہمارے بچوں کو بھی کوئی قرآن پڑھانے آتا ہے تو ہمارے ملکوں میں خاص طور پہ یہ دیکھا گیا کہ اگر کوئی انگلش میتھ پڑھانے آ رہا ہے نا تو اس کو تو اے سی والے کمرے میں بٹھاتے ہیں، اور کوئی قاری صاحب آئے ہیں پڑھانے کے لیے تو ان کو باہر بٹھاتے ہیں. ان کی فیس کتنی ہوتی ہے اور ان کی کتنی ہوتی ہے، ان کا ادب اور کتنا ہوتا ہے اور ان کا کتنا ہوتا ہے. ان کو تو جس دن مرضی چاہیں چھٹی کرا دیں، قاری صاحب ہی ہیں اور کوئی مل جائے گا. دوسرے کی بہت عزت کرتے ہیں یہ ٹیچر، ملنے بڑے مشکل ہیں. تو حامل قرآن کی عزت، یہ بھی اللہ کی تعظیم میں سے ہے. اللہ تعالیٰ نے فرمایا کہ اس آیت کے اینڈ میں کہ اگر آوازیں بلند ہوئیں، یہ نہ ہو کہ تمہارے اعمال ضائع ہو جائیں. اس کا مطلب ہے کہ نیکیاں کرنا صرف کافی نہیں ہے، نیکیاں کر کے بھی ان کو سنبھالنا ضروری ہے. نیکیاں ضائع ہو جاتی ہیں، چاہے انسان کی نیت نہیں بھی ہے. بعض گناہوں کے اوپر ایسا ہوتا ہے کہ سزا میں نیکی ضائع ہو جاتی ہے. دیکھیں یہ اب ایک غلط کام ہوا نا، یہ گناہ ہوا کہ نبی کی آواز کے اوپر اپنی آواز کر لینا، نبی کو ایسے پکارنا جیسے کہ اپنے آپس میں ایک دوسرے کو پکارے. آگے بھی ایک واقعہ آیا ہے، اگلی آیت میں آئے گا کہ کیسے وہاں پہ بدو جو تھے وہ یا محمد کہہ دیتے تھے، کس طرح سے ایسے نہیں پکار سکتے تم. اور ان کے جو ادب کی بات آئی ہے कोई इसको मलहूज़े खातर नहीं अगर रखता, स्टाइल चाहे हो जाए, चाहे बॉडी लैंग्वेज हो जाए, चाहे टोन हो जाए, किसी में भी बेअदबी दिखाता है, ये ना हो कि तुम्हारे आमाल ज़ाया हो जाए, तुम्हें पता भी ना चले। इसका मतलब है बाज़ दफ़ा अपनी लापरवाही से, केयरलेसनेस से इंसान के नेकियां ज़ाया हो जाती हैं और उसको पता भी नहीं चलता, चाहे उसकी नीयत नहीं भी है। यहाँ पे एट द फर्स्ट प्लेस किसको सुनाया जा रहा है? अबू बकर सिद्दीक और हज़रत उमर में जब आवाज़ें ऊंची हुई थी तो उस पर ही आयत उतरी थी ना। कितनी एक इंसान को डरा देने वाली ये बात है, बताया जा रहा है। तो उन्होंने कोई नीयत तो नहीं की ना, कोई आप सल्लल्लाहु अलैहि वसल्लम की बेअदबी की, ऐसे तो कभी सोच ही नहीं सकते थे। लेकिन फिर बता दिया गया अपने ऊपर चेक रखो, बाज दफा ऐसी चीजें इंसान से हो जाती हैं लापरवाही में, बेध्यानी में, कि उसकी नेकी जाया हो जाती है। और इसकी दलील है एक हदीस, पहले भी सुनाई हुई आपको। अब मैं आपसे ना सवालात मेरे ख्याल ज्यादा किया करूंगी, क्योंकि हम एंड ऑफ इसकी तरफ जा रहे हैं अपने कोर्स की। कोई हदीस ऐसी है जो आपको बताती है कि इंसान लापरवाही में भी करे कोई काम बेध्यानी में, तो उससे भी उसके गुनाह हो सकता है, उसको उसकी सजा हो सकती है। सही हदीस में है कि आदमी अपने मुंह से कोई ऐसी बात निकालता है जिसको वो मामूली समझता है, है ना, उसको उसको नहीं, उसने सोचा भी नहीं होता कि कोई इसका कोई मसला है जो मैं बात कर रहा हूँ, मगर वो बात अल्लाह ताला को इतनी नापसंद आती है कि वो जहन्नुम में इतनी दूर अपना ठिकाना बना लेता है जितनी जमीन और आसमान के दरमियान फासला है। इसलिए अपने आप को बोलते हुए देखना चाहिए हम क्या बोल रहे हैं, हम कैसे बोल रहे हैं। कहीं हमारे मुंह से ऐसे कोई कलमात ना निकल जाए केयरलेसनेस में जो हमारे लिए सजा का बायस बने। और यहां से पता चला कि गुनाहों में भी सब गुनाह एक जैसे नहीं होते, बाद गुनाहों की इंटेंसिटी इतनी होती है कि उससे नेकियां जाया हो जाती हैं। और किसको नेकी के जाया होने का ज्यादा डर होना चाहिए? जिसके पास कोई नेकी नहीं है या जिसके पास ढेर नेकियां, जिसके पास ज्यादा है ना। देखिए जो खजानों का मालिक है उसी को डर लगता है ना, मेरा खजाना चोरी ना हो जाए। जिसके पास है ही कुछ नहीं वो उसको क्या डर होगा? तो जो जितना ज्यादा नेकी में आगे बढ़ता जाए, कान खोल के सुन ले, उसको उतना ज्यादा डर लगना चाहिए, हाय मेरी नेकियां जाया ना हो जाए, हाय मेरा किया कराया पानी ना हो जाए, अल्लाह चाहे तो जाया कर दे। इसलिए उलमा कहते हैं जितनी ज्यादा नेकी करते जाते हो उतना ही ज्यादा डरते जाओ। अल्लाह हू अकबर, अल्लाह इससे महफूज रखना हमें हमेशा। और ये जब आयत उतरी थी तो अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु आप सल्लल्लाहु अलैहि वसल्लम के साथ इतनी आहिस्ता बात करने लगे, इतनी आहिस्ता बात करने लगे, फरमाने लगे या रसूलल्लाह आज के बाद मैं आपसे ऐसे बात करूंगा जैसे कोई दोस्त अपने दोस्त से सरगोशी करता है या कोई राज की बात करता है। इतने हम्बल थे, फौरन मान लिया, फौरन इसलाह करनी शुरू कर दी। आज तो हम मानते ही नहीं है पहली तो कि ये हमारे लिए कोई आयत है जिसमें खास तौर पे कोई सख्ती की बात या कोई जरा यानी इस तरह से कोई पूछ गिछ की गई हो, कोई जरा डरा देने वाली चीज हो, तो हम उसको अपने लिए तो बिल्कुल ही नहीं समझते। तो फलां के लिए, ये तो फलां के लिए, ये तो वो ऐसे करते हैं, और एकदम हमारे जहन में आने लगता है हाँ फलां देखो ना ऐसे करती है, वैसे ये उसको सुनानी चाहिए मुझे, प्रोग्राम बनाने शुरू जाते हैं कैसे उसको सुनाई जाए। अपने ऊपर कभी रखते ही नहीं कि अपनी कभी सलाह कर ले, और कोई कभी कोई बात हमें करके तो देखे, तकब्बुर हमारे अंदर इतने भरे हुए हैं, कोई हक बात भी कर रहा हो ना, हम गलत कर रहे हैं, कोई सही बता रहा है फिर भी माइंड कर लेते इसने ये कहा क्यों। अच्छा कोई इनडायरेक्ट भी कर रहा है, डायरेक्ट हमें कह भी नहीं रहा, उसने बाय द वे वैसे ही बात कर दी, तब भी अपने ऊपर समझ के बैठ जाते, नहीं देखा ना मुझे ही कहा होगा इसने। ओ भाई अगर किसी ने कहा है चाहे डायरेक्टली चाहे इनडायरेक्टली, मैं ये देखूं अगर मेरे अंदर ये गलती है तो मैंने इसको फिक्स करना है, हम दूसरे के पीछे पड़ जाते हैं। तुमने ये बात कही क्यों, तुमने जरूर मुझे कही होगी, मैं ये करती हूं ना, तुमने मुझे कही, अपनी उसकी सलाह की नहीं फिक्र, इस चीज की फिक्र है कि तुमने मेरी बेइज्जती क्यों कर दी कि ये बात कह के। हम कैसे लोग हैं ना, क्योंकि हम अपनी सलाह नहीं करना पसंद करते, हमारे अंदर अपनी बड़ाई बहुत ज्यादा है कि अगर हम गलत भी कर रहे हैं तो तब भी हम ठीक है, कोई हमें कहे तो कहे कैसे, मेंशन भी क्यों करे, उसको मेंशन तक नहीं करना चाहिए। मिसाल के तौर पर मसलन एक वैसे ही बात करें, कोई हिजाब नहीं लेता, अब किसी मजलिस में अगर ऐसे ही टॉपिक भी आ जाए तो उस पर भी वो माइंड कर लेते हैं, जहां हमें ही कहा होगा ना जरूर, क्योंकि हम जो नहीं लेते। तो अगर अगर कोई बात वैसे कर ही रहा है, हमें सोचना चाहिए कि मैं वाकई मुझे वैसे ही कोशिश करनी चाहिए, ये मेरी गलती है, ना कि हम दूसरे के सर पे सवार हो जाए। तो हमें अपनी इसलाह की क्यों वैसे फिक्र नहीं होती जैसे सहाबा को गई थी। आप सोचें कि यानी हजरत उमर इतने कॉन्शियस हो गए, हालांकि वो तो उनकी आवाज तो वैसे ही बुलंद थी, इतने कॉन्शियस हो गए थे कि इतना आहिस्ता बोलने लगे कि आप सल्लल्लाहु अलैहि वसल्लम पूछते थे कि ए उमर तुमने क्या कहा, जरा ऊंची बोलो। और एक और सहाबी थे साबित बिन कैस, वो जो थे जब उनको ये आयत पता चली तो उनकी तो आवाज वैसे ही जैसे होता है ना, कई लोग बहुत लाउड होते हैं, उनकी आवाज वैसे ही ऊंची थी, वो तो रोते धोते अपने घर पहुंचे, अपने बीवी से फरमाया मैं तो बर्बाद हो गया, ऐसी ऐसी आयत उतर गई है, मेरे बारे में ही उतरी है, क्योंकि मेरी आवाज बहुत ऊंची है। अब वो तो घर में बंद ही होके रह गए। आप सल्लल्लाहु अलैहि वसल्लम की मजलिस में नहीं आए कुछ दिन, तो आपने पूछा उनके बारे में कि वो कहाँ है वो। तो अनस बिन मालिक फरमाते हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब इनको गुम पाया तो एक शख्स ने कहा या रसूलल्लाह मैं आपको उनकी खबर ला के देता हूँ। बस वो उनके पास गया तो वो अपने घर में सर झुकाए बैठे थे, उस शख्स ने पूछा तुम्हें क्या हुआ है, फरमाने लगे बहुत बुरा हो गया, बहुत बुरा हो गया, मैं तो आप सल्लल्लाहु अलैहि वसल्लम के सामने बुलंद आवाज से बोलता था, तो अब वो आयत उतर गई है कि उसके अमाल तो जाया हो गए और वो तो दोजख वाला है। तो फिर वो उस आदमी ने जाके आप सल्लल्लाहु अलैहि वसल्लम को खबर दी कि वो तो ये कह रहे हैं, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम उसके पास जाओ और उसे कहो कि तुम दोजख वाले नहीं हो, तुम तो जन्नत वाले हो, ये बुखारी में है। तो वो कितने कॉन्शियस थे कि यानी उनको इनके अंदर कितना ईमान था, कितना तकवा था कि वो अपने ऊपर लेकर सोचते थे कि कहीं मैं तो नहीं हूं इसके अंदर, मेरे बारे में होगी। और हमारे ऊपर डायरेक्ट भी आ रही हो तो हमें लगता है कि मेरे बारे में नहीं है, बस ये होती है उन लोगों की बात जिन्होंने अपनी इसलाह करनी हो। और जो मैंने आपको बात बताई कि ये जो आप सल्लल्लाहु अलैहि वसल्लम के रोज़ा मुबारक पे भी जाएं, मस्जिद नबी में भी जाएं, तो ताज़ीम से जाएं, इस बारे में भी एक बात बताना चाहती हूँ कि हज़रत उमर के ज़माने में दो लोग मस्जिद नबी में ऊंची आवाज़ों में बातें कर रहे थे, तो हज़रत उमर अपनी छड़ी लेके आगे बढ़े, उनसे पूछा कहाँ से आए हो तुम, वो कहने लगे हम ताइफ से आए हैं। फरमाते हैं खुदा की कसम अगर तुम मदीना वाले होते ना तो मैं तुम्हें मारता, क्या तुम्हें ये नहीं पता कि अल्लाह ताला ने कुरान में फरमाया ला तरफा हुआ सुवा तक, अपनी आवाजें बुलंद ना करो, तो तुम यहां पे आके आवाजें बुलंद कर रहे हो। तो इससे हम कितनी सारी चीजें हमें पता चलती हैं इस एक आयत से। इन लतीन यहूदून अस्वाता, बेशक वो लोग जो पस्त रखते हैं अपनी आवाजों को, इंदा रसूल अल्लाह, अल्लाह के रसूल के सामने अपनी आवाज़ों को नीचा करते हैं, उलाइकल्लज़ीन इम्तहना अल्लाह, उन ये वो लोग हैं जिनका इम्तिहान ले लिया अल्लाह ने, किस चीज़ का, कुलूबहुम उनके दिलों का, किस चीज़ के लिए, लित्तक्वा तकवा के लिए, कि उनके दिल में कितना अल्लाह का खौफ है, अल्लाह ने इस चीज़ का उनके लिए उनका इम्तिहान ले ली, यानी वो लोग जिन्होंने ये बात सुन के अपनी आवाज़ों को पस्त कर लिया रसूल के सामने, वो लोग ऐसे हैं जिनका अल्लाह ने इम्तिहान ले लिया उनके दिलों का कि उनके दिलों में कितना तकवा है। देखिए इसका मतलब है ये तकवा का भी इम्तिहान होता है। आप तो ये तफसीर का उसका हदीस का सीरत का इम्तिहान देने में ही थक जाते हैं, तकवा के भी इम्तिहान होते हैं। अल्लाह ताला तकवा जांचता है कि दिलों में तकवा कितना है। अभी उस इम्तिहान का भी आपने सोचा उसमें मेरे कितने नंबर हैं? ये वैसे तो सारे ही कहेंगे कि जी इम्तिहान ले लो हमारे अंदर बहुत तकवा है, लेकिन ये तकवा का पता इंसान के अमल से चलता है, अमल से पता चलता है कि कितना तकवा है उसके दिल में भरा हुआ। चेक करें कि आप सल्लल्लाहु अलैहि वसल्लम की कितनी ताज़ीम है मेरे दिल में, उनकी कितनी इज्जत है मेरे दिल में, क्या उनके बारे में कोई ऑब्जेक्शंस हैं, कोई शिकायत हैं? ऐसा क्यों किया उन्होंने, वैसा क्यों किया, ये क्यों फरमाया, ऐसा क्यों बोला, ऐसा क्यों हो गया, ऐसी बातें हैं या कुछ और? तो यहां पे तकवा का माना खौफे खुदा है कि जिस शख्स ने आप सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह का रसूल मान लिया और आपकी इतनी ताजीम की कि आपके सामने अपनी आवाज पस्त रखी कि कहीं जोर से बोलने की वजह से मेरे अमल ना जाया हो जाए, तो फरमाया उसका इम्तिहान हो गया तकवा का, उनके इम्तिहान अल्लाह ने ले लिए तकवा के लिए। क्या मतलब? यानी अल्लाह को अल्लाह ने जाहिर कर दिया, अल्लाह को पता है कि अब इनके दिल में अल्लाह की ताजीम कितनी ज्यादा है, इनके दिल में अल्लाह का खौफ कितना ज्यादा है कि अगर रसूल की ताजीम में मैंने जरा भी कमी कर ली तो फिर अमल जाया हो जाएंगे। तो इसके दिल में अल्लाह का खौफ होगा ही, तो तभी वो इस चीज से डर रहा है ना। तो उसके दिल में वो जो छुपा हुआ अल्लाह का खौफ है ना, जो तकवा है, उसको अल्लाह ने जांच लिया, परख लिया, जाहिर कर दिया। लहुम मग़फ़िरतुन व अज्रुन अज़ीम, ऐसे लोगों के लिए मग़फ़िरत और अज्र अज़ीम। तो तकवा जिसको नसीब हो जाए ना, उसके लिए ये बहुत बड़ी अल्लाह ताला की एक नेमत है जो उसको मिल गई। आगे भी बात आएगी, तकवा इंसान को जन्नत तक ले जाता है और तकवा इंसान के इस चीज़ में सबसे पहले नज़र आता है कि इंसान के दिल में कितनी ताज़ीम है, क्योंकि जिसकी ताज़ीम होगी इंसान उसी का उसकी बात मानता है, उसकी बात आगे रखता है, उसकी बात को रिजेक्ट नहीं करता। जितनी ज़्यादा ताज़ीम होगी, अब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की अगर दिल में ताज़ीम ही नहीं है तो उनके अहकामात को क्या मानेंगे, उनकी ज़िंदगी को कैसे अपने लिए रोल मॉडल बनाएंगे? इसलिए ज़रूरी है कि उनकी ताज़ीम हो। तो इम्तिहान जो होता है ना, एक तो इब्तला और बला, ये भी इम्तिहान के लिए लफ्ज आते हैं, लेकिन यहां पे क्या लफ्ज आया? इम्तिहान का ही लफ्ज, इम्तहान। इम्तहान का फर्क बला और इब्तला से ये है कि इम्तिहान जो होता है वो सबसे हल्का होता है, बला और इब्तला सख्त इम्तिहान होते हैं। जैसे एक आपका टेस्ट होता है हल्का वाला बिल्कुल टेस्ट, और बास टेस्ट बड़े मुश्किल होते हैं ना, तो इम्तहाना जो होता है वो हल्का वाला होता है। जो पैगंबरों के लिए होता है ना, वो इब्तला होती है। जिस जाहिर है जिसका दर्जा जितना ऊंचा होगा उतना ही बड़ी चीज़ होगी उसके लिए, उतना ही बड़ा इम्तिहान होगा। कोई पीएचडी वाले का इम्तिहान नर्सरी वाले के बराबर तो नहीं ना हो सकता। तो अल्लाह ताला ने इम्तिहान ले लिया, अल्लाह ताला को पता है कि किसके दिल में मेरे नबी के लिए कितनी इज्जत है, ताजीम है। बहुत कुछ सीखने की बातें इसमें हमारे लिए।